अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा हामीले हरेक हप्ताको सोमबार बिहान 8 बजे अर्जुनधारा खबर प्रसारण गर्ने गरेका छौँ भने प्रत्येक महिनाको अन्तिम सोमबार बिहान 8 बजे यहाँहरूले अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणासँग हेलो मेयर भन्ने कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो भिजनसँगको सहकार्यमा अर्जुनधारा नगरपालिकाद्वारा उत्पादित र प्रसारित यो कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। अर्जुनधारा खबरमा आजको अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगरपालिका वडा नम्बर 4 का अध्यक्ष दुर्गा प्रसाद दाहालसँग कुराकानी गर्न गइरहेका छौँ। अहिले विश्वभर कोरोना भाइरस COVID-19 को संक्रमणको त्रास उच्च छ। झापामा पनि समुदाय स्तरमा समेत कोरोना भाइरसको संक्रमण देखिन थालेकाले हामीले रेडियो भिजनका कार्यक्रमहरूलाई प्रत्यक्ष टेलिफोन कुराकानीमा रूपान्तरण गर्ने गरेका छौँ र आज हामीले अर्जुनधारा नगरपालिका वडा नम्बर 4 का अध्यक्ष दुर्गा प्रसाद दाहालसँग कुराकानी गर्नेछौँ। अर्जुनधारा नगरपालिका कृषिमा आश्रित नगर हो। धेरै अर्जुनधारावासी कृषिमा आश्रित छन्। अर्जुनधारा नगरलाई खोलाले बिरिङ टाङटिङ नेते लगायतका खोलाहरूले डुबान र कटानले दुःख पनि दिने गरेको छ। अहिले वर्षाको समय छ। आज पनि वर्षा झापामा भइरहेको छ र भर्खरै अर्जुनधारा नगरपालिका का जनप्रतिनिधिहरूले अर्जुनधाराका विभिन्न खोलाहरूको अनुगमन निरीक्षण गरेर कटान र डुबानले पुर्याएको क्षतिको अवलोकन पनि गर्नुभएको छ। वडा नम्बर 4 का अध्यक्ष दुर्गा प्रसाद दाहाल लगायत मेयर हरिकुमार राणा लगायतको टोलीले हिजो मात्रै पनि अर्जुनधाराको वडा नम्बर 4 मा रहेका खोलाहरूको अनुगमन गरेको खबर हामीले प्रसारण गरेका छौँ र यो सन्दर्भमा आजको अङ्कमा हामी अध्यक्ष दुर्गा प्रसाद दाहालसँग कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई अर्जुनधारा खबरमा हार्दिक स्वागत छ।
धन्यवाद
अध्यक्षज्यू। यहाँलाई खोलाले साह्रै दुःख दिइराखेको छ, त्यहाँमाथि यहाँको ओडामा त अलिक बढी नै क्षति पनि पुर्याएको छ। यहाँहरूले अनुगमनमा के पाउनुभयो, कता कता जानुभयो, कस्तो गरेछ यसपालिको यो बर्खामा आएको बाढीले डुबान कटानको अवस्था के छ बताइदिनुहोस् न।
स्वभावैले अब अरुणधारा नगरपालिकाको वार्ड नम्बर 4 दुई तिनवटा खोलाले चिरेको वार्ड छ।
हजुर,
बिरिङ टाङटिङ दैउडा लगायत र साना तिना खरे खोल्सीहरू समेत यो वडामा पर्दछन्। यो वर्षको बाढीले बर्सातले चाहिँ धेरै ठुलो क्षति हाम्रो वार्डमा पुर्याएको, हिजो मात्रैको अनुगमनबाट पनि सबै जनप्रतिनिधिहरूले देख्नु भएको छ, बुझ्नु भएको छ। हामी त सधैँ खोलाकै छेउमा छौँ, सधैँभरि हेरिरहेकै छौँ। माथि तपाईँको टाङटिङ पुलदेखि दक्षिण तल बागेडाङ्गी क्षेत्रसम्म टाङटिङ र बिरिङ खोलाहरू हाम्रो 4 नम्बर वार्डमा पर्छन्। ती खोलाहरूले चाहिँ अरुणधारा 4 को धेरै भूभागहरू, त्यहाँ रहेको टाङटिङ जलाधार भन्ने एउटा समूह छ, त्यो समूहले संरक्षण गरेको रुख बिरुवाहरू बोट बिरुवाहरू समेत सबै धेरै बगाएको अवस्था हामीहरूले पायौँ। त्यसदेखि अलि मुन्तिरपट्टि टाङटिङ सुखानी दोमान भन्ने क्षेत्र छ, त्यो दोमान क्षेत्रको केही मुन्तिरपट्टि पनि धेरै ठाउँहरूमा कटान लागेको। अलि मुन्तिर सिंहमायनी नहर छ, त्यो नहरमा चाहिँ केही वर्ष अगाडि त्यो नहर छेउबाट खोला पसेर ठुलो क्षति पुर्याएको थियो। त्यहाँ तटबन्धनको कार्य भएको छ, त्यसलाई पनि क्षति पुर्याएको हामीहरूले देख्यौँ। त्यसै गरेर बाहिरडाङ्गी क्षेत्र, दैजोडा क्षेत्र, दैजोडामा रहेको सुकुम्बासी क्षेत्र, यी सबै क्षेत्रहरूमा चाहिँ खोलाले कटान गरेको, खोलामा डुबा के अरे खोला पसेर मान्छेहरूको धनधनको क्षति पुर्याएको बाली नालीहरूलाई चाहिँ पुरेको अवस्था हामीले पायौँ सर।
यसबाट कति घर परिवार जति पीडित हुनुभयो होला अध्यक्ष जी? वडा नम्बर चारमा
विस्थापितै भइहालेको अवस्था चाहिँ छैन अहिले वडामा, घरै चाहिँ विस्थापित हुनु परेको अवस्था छैन, तर अब बाली नालीहरू केही डुबान गरेको कटान गरेको खेतीयोग्य जमिनहरू कटान गरेको अवस्था चाहिँ छ अहिले।
अध्यक्षज्यू, यो खोलाले चाहिँ निरन्तर दुःख दिइरहन्छ, यहाँहरूले खोलाकोबाट गर्ने आम्दानी चाहिँ अघिल्लो वर्षदेखि गुम्न थालेको छ, यो खोलाको चाहिँ बालुवा उत्खनन नभएका कारण गाउँतिर पसेर कटान गर्ने गरेको अवस्था चाहिँ छ कि छैन?
हाम्रो वार्डमा कतिपय ठाउँहरूमा त्यस्तो अवस्था पनि छ, चाहिँ अब खोलालाई सही ट्र्याकमा हिँड्न नसकेर जस्तो चाहिँ बिचमा चाहिँ गिटी बलहरू फुक्रो लागेको छ, अनि साइडमा खोलाहरू चाहिँ मान्छेको जनताको खेततिर खोलाहरू कुदिरहेको अवस्था पनि छ, त्यसलाई सही रूपमा व्यवस्थापन गरेर चाहिँ त्यसको बिच भागबाट खोलालाई चाहिँ बिच भागबाट बगाउने गरी त्यहाँ रहेका चाहिँ नदीजन्य सामग्रीहरूलाई हामीले उत्पन्न गर्न सक्यौँ भने त्यसले पनि चाहिँ त्यो धार कटानको समस्यालाई चाहिँ समाधान गर्न सक्छ। यद्यपि अब त्यो चाहिँ समयमा गत वर्ष त्यो काम नभएको कारणले र जथाभावी उत्खनन भएको कारणले पनि अहिलेको यो समस्या आएको हो भन्ने अब चाहिँ हामीलाई त्यस्तो लागिरहेको अवस्था छ।
अहिले यो खोलाबाट चोरेर चाहिँ बिहान बेलुका रातितिर मान्छेले नदेख्दा, यहाँहरू जनप्रतिनिधि गाउँले नदेख्दा, यो नदीजन्य सामग्रीहरूको दोहन चाहिँ कतिको छ अध्यक्षज्यू?
हार्डपुट रूपमा अब बिहान बेलुका राति अब ट्र्याक्टरमा मान्छेले यसो तेलचारे लोड गरेर एउटा दुईवटा ट्र्याक्टरहरूले कहिले काहीँ यसो चोरी गरेको अवस्था होला, तर त्यस्तो चाहिँ धेरै रूपमा त्यसरी मेसिनहरू प्रयोग गरेर चोरेको अवस्था चाहिँ छैन, यसपालि धेरै नै नियन्त्रण भएको अवस्था छ।
अध्यक्षज्यू, अघिल्लो वर्ष त खोला ठेका लागेन, यो वर्ष चाहिँ के होला, यहाँहरूले के छलफल गर्दै हुनुहुन्छ, स्थानीयवासी के भन्नुहुन्छ?
हामीले चाहिँ यो वर्ष चाहिँ यो आर्थिक वर्षको सुरुदेखि नै खोलाको आई प्रतिवेदन तयार पारेर स्थानीय जनताहरूसँग छलफल गरेर आई स्वीकृति गर्ने अधिकार पनि स्थानीय तहलाई नै आएको हुनाले आई स्वीकृति गरेर हामीले अहिले चाहिँ त्यसलाई खोलालाई चाहिँ ठेक्का प्रक्रियामा अगाडि बढिसकेका छौँ। इभिटिङको प्रक्रियामा अगाडि बढेको हुँदाखेरि अब त्यो सम्भवतः त्यसको अब दुई चार दिन म्याद होला, त्यो अवधिभित्रमा चाहिँ अब खोला ठेका लाग्छ भन्ने हामीले त्यस्तो अनुभव यसपालि चाहिँ खोला ठेका लाग्छ नै होला भन्ने हामीले चाहिँ आशा गरेका छौँ।
अघिल्लो वर्ष पनि चाहिँ स्थानीयवासीहरूले विरोध गरिरहनु भएको थियो, त्यसलाई व्यवस्थापन गर्नका लागि यहाँहरूले छलफल गरेका, विभिन्न समयमा छलफल गरेका समाचारहरू पनि हामीले सुनेका थियौँ। अहिले स्थानीयवासी चाहिँ यहाँहरूले ल्याउनु भएको प्रस्तावमा, यहाँहरूले गर्न खोज्नु भएको काममा सहमत हुनुभएको छ कि के छ अवस्था?
धेरै जनताहरू सहमत हुनुहुन्छ, सबैले अब फलफलमा सहभागी हुँदाखेरि खोला ठेका लाउनुपर्छ, खोलाबाट आम्दानी आउनुपर्छ, यो आम्दानीलाई चाहिँ अब गुमाउनु हुँदैन भन्ने हिसाबले सबै राजनीतिक दलहरू प्रतिनिधिहरू समाजका अगुवाहरूले त्यो धारणाहरू व्यक्त गरिरहनु छ। यस्तो छलफलहरूमा हामीले धेरै चरणमा छलफलहरू अगाडि बढाएका छौँ, त्यसले गर्दा पनि यसपालि चाहिँ खोला ठेक्का लाग्छ होला भन्ने नै हामीले आशा राखेका छौँ।
अध्यक्षज्यू, हामी यहाँहरू निर्वाचित भएको असार 14 गते 3 वर्ष पनि पुग्यो होइन, चौथो वर्षमा लागेर चौथो बजेट कार्यान्वयनको तहमा हुनुहुन्छ, अर्जुनधारा वडा नम्बर 4 को विकासका लागि यहाँले अहिलेसम्म के काम गर्नुभयो?
स्वभावैले अब यो अर्जुनधारा 4 अर्जुनधारा नगरपालिकाको अलिक दुर्गम वार्ड पर्छ, धेरै समय अगाडिदेखि यो विकासबाट पछि परेको वार्ड थियो, धेरै पूर्वाधारका कामहरू हामीले चाहिँ गर्नुपर्ने अवस्था, हामीले चुनाव लडिरहँदा हामीले भोटमाना गइरहँदाखेरि त्यस्ता धेरै ठाउँहरू चाहिँ हामीले देखेका थियौँ र बोलेका पनि थियौँ यो ठाउँमा यस्तो काम गर्छौँ भनेर। पूर्वाधारको क्षेत्रमा धेरै पछाडि परेको वार्ड हुनाले, त्यसै गरेर खोला कटान र खोलाहरूको समस्या धेरै ठुलो भएको हुनाले हामीले अलिक बढी पूर्वाधारको क्षेत्रलाई नै प्राथमिकता दिएर कामहरू अगाडि बढायौँ। 3 वर्षमा 4 नम्बर हाम्रो 4 नम्बर वार्डमा लगभग 14-15 जति पुल कलभर्टहरू बनेछन्,
हजुर,
त्यसै गरेर धेरै बाटाहरू चाहिँ हिलाम्बे बाटाहरू थिए, त्यसलाई हामीहरूले चाहिँ ग्राभेलसम्म गर्ने कामहरू गरेका छौँ। वडामा अहिले सबै बाटाहरू ग्राभेल भएका छन्, मान्छेले हिलोमा हिँड्नुपर्ने अवस्था छैन, जुत्ता फुकालेर हिँड्नुपर्ने अवस्था छैन। त्यस्तै गरेर विद्युतको क्षेत्रमा हामीले चाहिँ धेरै ठाउँहरू, वडाका धेरै ठाउँहरूमा चाहिँ विद्युत थिएन र विद्युत पुगेको भए पनि भोल्टेज नपुगेको कारणले बत्तीहरू बल्दैन्थ्यो, रेडियोसम्म बज्ने अवस्था थिएन। त्यसलाई हामीले सुधार गरेर अहिले भोल्टेजको समस्या चाहिँ हाम्रो वार्डमा हामीले त्यो समस्या समाधान गरिसकेका छौँ। केही केही ठाउँहरूमा अब सामान्य तार पोल पुर्याउन बाँकी ठाउँहरू केही केही ठाउँहरू होला, तर भोल्टेजकै हिसाबले जम्मा जम्मी दुईवटा तिनवटा मात्रै ट्रान्सफर्मरहरू भएको ठाउँमा हामी आइकन लगभग लगभग पाँच छवटा ट्रान्सफर्मरहरू चाहिँ जडान भइसकेको अवस्था छ। त्यस्तै गरेर अब नदी कटानलाई रोकथाम गर्नको लागि तटबन्धनका कामहरू हामीले अब लगभग लगभग 4-5 किलोमिटर जति तटबन्धन गर्ने कामहरू पनि सम्पन्न गराएका छौँ। त्यस्तै गरेर सामान्यत अब ह्यान्डपम्पहरू वितरण गर्ने, कृषि क्षेत्रमा अलिअलि लगानी गर्ने, अब महिलाहरूको क्षेत्र मरली गर्ने, अन्त आदिवासी जनजातिको क्षेत्रमा विद्यालय, सङ्घ संस्था, मठ मन्दिर, यस्तै यस्तै गरेर चाहिँ अब हामीले देवस नगरपालिकाबाट प्राप्त सिलिङ र अन्य चाहिँ सङ्घ प्रदेशबाट पनि केही रकमहरू प्राप्त गरेर हामीहरूले जे प्रतिबद्धताहरू चुनावमा भोट मागिरहँदाखेरि गरेका थियौँ ती प्रतिबद्धताहरू चाहिँ केही पुरा भएको अवस्था चाहिँ अहिले वडामा छ।
अध्यक्षज्यू, यहाँले चाहिँ यी अरू विषयका कुरा गर्नुभयो, कृषिको क्षेत्रमा चाहिँ यहाँको वडामा के हुँदैछ, के गर्नुभयो?
कृषिको क्षेत्रमा हामीले सुरु चरणदेखि नै के कार्यक्रमहरू अगाडि बढाएका छौँ। जस्तो सिँचाइ नहुने क्षेत्रहरूमा चाहिँ हामीहरूले अब बोरिङहरू वितरण गर्ने कामहरू सम्पन्न गऱ्यौँ। धेरै ठाउँहरूमा चाहिँ सिँचाइ नभएर चाहिँ तपाईँको असोज कार्तिकमै धानहरू डढ्ने अवस्था थियो वार्डमा। त्यसको लागि चाहिँ हामीहरूले पहिलो वर्ष निर्वाचित भएको वर्ष 10 वटा, दोस्रो वर्ष चाहिँ 8 वटा, तेस्रो वर्ष 8 वटा गरेर
हजुर
हामीहरूले लगभग लगभग 12-15 16 वटा जति बोरिङहरू पनि वडामा वितरण गऱ्यौँ। त्यसै गरेर अब कृषि माटो परीक्षण गर्ने काम र कृषि चुन वितरण गर्ने कामहरू गऱ्यौँ। केही केही अब पैनीहरूको मुहान संरक्षण अनि जरुवाहरूको संरक्षणको लागि के बजेटहरू चाहिँ व्यवस्थापन गरेर सिँचाइ, विशेष गरेर सिँचाइको क्षेत्रमा र माटोको अवस्था के छ भनेर माटोको अवस्थाहरू चाहिँ पहिचान गरेर त्यसको सुधारका लागि चुन, कृषि चुनहरू वितरण गर्ने कामहरू गरेका छौँ।
अध्यक्षज्यू, अहिलेसम्म गरेका कामहरू त यी भए, यो चालु आर्थिक वर्षको पनि अब बजेट कार्यान्वयन गर्ने ठाउँमा यहाँहरू पुग्नु भएको छ होइन? अघिल्लो वर्षको तपाईँले परिषदबाट पास गर्नुभएको नीति कार्यक्रम बजेटहरू चाहिँ राजपत्र पनि प्रकाशित गरिवरी कार्यान्वयनमा जानुभएको छ। यो वर्ष चाहिँ यहाँको ओडामा के काम गर्ने योजना बनाउनु भएको छ?
यो वर्ष चाहिँ केही नगरपालिकाले केही महत्त्वाकाङ्क्षी योजनाहरूलाई पनि अगाडि बढाएको छ। त्यो कार्यक्रमहरू हामीले सम्पन्न गर्न सक्यौँ, सञ्चालन कार्यान्वयनमा ल्याउन सक्यौँ भने त्यसले चाहिँ अरुणदरा नगरपालिकाको विकासमा निकै ठुलो सहयोग पुर्याउँछ भन्ने हामीले त्यो आश गरेका छौँ। विशेष गरेर नगरपालिकाले अहिले चाहिँ यो युवाहरूलाई लक्षित गरेर चाहिँ एउटा वृहत यो एउटा सहकारीको अवधारणा अगाडि बढाएर छ, विकास सहकारी भन्ने हिसाबले। त्यसबाट चाहिँ अर्जुनधारा विकास के विकास सहकारी भने ठ्याक्कै नाम मैले बिर्सेँ, जे होस् त्यो चाहिँ सिङ्गो अर्जुनधाराका जनताहरूलाई समेटेर एउटा सहकारी बनाउने र त्यो सहकारी मार्फत यहाँ चाहिँ अर्जुनधारावासीहरूलाई सामूहिक त्यो लोकल कुखुरा पालन कार्यक्रमहरू सञ्चालन गर्ने, त्यसै गरेर कृषि क्षेत्रमा लगानी गर्ने, सानातिना उद्योगहरू सञ्चालन गर्ने, कृषिसँग सम्बन्धित उद्योगहरू भन्ने हिसाबले एउटा महत्त्वपूर्ण एउटा महत्त्वाकाङ्क्षी योजना हामीले सञ्चालन गरेका छौँ। त्यसको लागि निकै राम्रै बजेट पनि व्यवस्थापन गरेका छौँ। त्यसबाट चाहिँ विशेष गरेर विदेशबाट आएका युवाहरूलाई चाहिँ लक्षित गरेर त्यो कार्यक्रमहरू अगाडि बढाइएको छ। त्यसले पक्कै पनि कृषि क्षेत्रमा र अलिक व्यावसायिक बनाउने हिसाबले पशु पर्यटन क्षेत्रहरू घोषणा गरेर चाहिँ बाख्रा पालन गाई पालन भैँसी पालन जस्ता कार्यक्रमहरू लगाउन अगाडि बढाइएको अवस्था छ। नगरपालिकाले यसरी त्यो कार्यक्रमलाई अगाडि सञ्चालन गर्न सकेको खण्डमा त्यसले पक्कै पनि विदेशबाट आएका बेरोजगार युवाहरूलाई चाहिँ व्यवसायिक बनाउन सकिन्छ भन्ने उद्देश्य राखेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ। त्यस्तै गरेर ओडाले पनि यो वर्ष चाहिँ जम्मा जम्मै 65 लाख रुपियाँ नगरबाट सिलिङ प्राप्त गरेको छ। त्यो 65 लाख मध्ये हामीहरूले चाहिँ 30 लाख रुपियाँ चाहिँ बाटो कालो पत्र गर्नुपर्छ भन्ने हिसाबले 30 लाख रुपियाँ बाटो कालो पत्रको लागि विनियोजन गरेका छौँ ओडामा। त्यस्तै गरेर बाटाघाटाहरू मर्मसर्म सम्भार ग्राभेल भनेर चाहिँ 15-20 लाख जति छुट्टिएका छौँ। केही ठाउँहरू चाहिँ अलिकति त्यो सानातिना खोला खोल्सी होलीहरूले चाहिँ क्षति पुर्याएको ठाउँहरूमा प्लम निर्माण गर्ने, त्यसै गरेर चाहिँ अन्य विपद व्यवस्थापनको क्षेत्रमा चाहिँ अब हाम्रो वार्ड सभाको अहिले अलिक बढी विपदबाट विपदको जोखिममा छ। त्यस्ता ठाउँमा सामान्य रोकथामको लागि तत्काल गर्नुपर्ने कामहरूको लागि केही बजेटहरू व्यवस्थापन गरेर यसरी हामीले चाहिँ यो वर्षको कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएका छौँ।
अध्यक्षज्यू, यो कालो पत्रे चाहिँ कहाँ गर्दै हुनुहुन्छ?
कालो पत्रे हाम्रो यो अरुणधारा 4 को मदनपुरको यो बिरिङ पुल छेउबाट उँधो झर्ने जरुवा बस्ती झर्ने बाटो छ, त्यो बाटोमा यो वर्ष हाम्रो कालो पत्रे हुन्छ।
यो 30 लाखले चाहिँ कति जति ठाउँ कालो पत्रे हुन्छ भन्ने यहाँहरूको अनुमान हो?
प्राविधिक मूल्याङ्कन अब भएको छैन, त्यसको इस्टिमेटको क्रममा होला। अब हामीले सरस्वती यसो हाम्रो अब अन्दाज चाहिँ करिब 500 मिटर चाहिँ कालोपत्रे हुन्छ भन्ने लाग्छ।
अब अध्यक्षज्यू, यहाँको ओडालाई समृद्ध ओडा बनाउनका लागि चाहिँ के काम गर्न पाए हुन्थ्यो भन्ने यहाँले सोच्नु भएको छ?
समृद्ध ओडा बनाउनको लागि त धेरै कामहरूलाई अगाडि बढाउनु छ। हामीले जस्तो अब कृषिकै क्षेत्रमा हाम्रो चाहिँ अब हाम्रो वार्ड प्रधानमन्त्री कृषि सुपर जोनमा परेको छ, त्यसै केही कार्यक्रमहरू अगाडि बढाएका छन्। त्यो पूर्ण रूपमा त्यो कार्यान्वयनमा आइसकेको छैन, त्यो कार्यान्वयनको चरणमै छ। त्यसलाई चाहिँ अब पूर्ण कार्यान्वयनको चाहिँ अब त्यसको समूह गठन गर्नेदेखि लिएर त्यहाँका किसानहरूलाई सामूहिक खेती प्रणालीमा अगाडि बढाउने, त्यो अब प्रधान के अरे जोनबाट प्राप्त हुने सेवा सुविधा प्राप्त गर्ने हो भनेर त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याउन सक्ने हो भन्ने, त्यसले पनि एउटा चाहिँ कृषि क्षेत्रमा निकै ठुलो योगदान पुग्छ र यहाँका कृषकहरूलाई चाहिँ मल बिउ बिजनहरू चाहिँ समयमै उपलब्ध गराउन सक्ने हो भने त्यसले पनि धेरै ठुलो कृषि क्षेत्रमा धेरै ठुलो काम गर्न सक्छ एउटा त्यो कुराहरू छ। त्यसै गरेर यो खोलाहरूलाई चाहिँ सही रूपमा व्यवस्थापन गर्न सके, जस्तो धेरै ठुलो क्षेत्र हाम्रो खोला एरिया पर्छ, त्यसलाई चाहिँ तटबन्धन गरेर चाहिँ जनताहरूलाई बर्खाको बेलामा चाहिँ सुरक्षित हुने वातावरण बनाउन सके, त्यसै गरेर चाहिँ युवाहरूलाई रोजगारी दिने खालका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको खण्डमा चाहिँ र अन्य बाटाहरू धेरै बाटाहरू अब अहिले ग्राभल मात्रै भएका छन्, कालो पत्रै हुन बाँकी छन्, एक दुईवटा पुल कर्बडहरू बनाउन पनि बाँकी छन्। त्यसै गरेर सबै जनताहरूले चाहिँ अनुभूति प्राप्त गर्ने खालका के कार्यक्रमहरूलाई अगाडि बढाउन सक्यो खण्डमा समृद्ध ओडा बनाउनको लागि एउटा चाहिँ वृहत चाहिँ ओडा स्तरीय चाहिँ एउटा योजनाहरू बनाएर कार्यान्वयन गर्न सकेको खण्डमा समृद्ध ओडा भन्छ होला जस्तो लाग्छ।
अध्यक्षज्यू, अहिले चाहिँ यहाँहरूकोमा सिलिङ बजेट घट्यो नि, यसको कारण चाहिँ के हो?
यसको कारण त यो अहिले कोभिडको कारणले पनि केही बजेटहरू त्यता खर्च भएको हुनाले केही पैसाहरू सिलिङ बजेट घटाएको छ। त्यसै गरेर यो कृषिको पशुको स्वास्थ्यको शिक्षाको क्षेत्रमा चाहिँ अब नगरपालिकाबाटै कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, ओडामा जाँदाखेरि चाहिँ अलिकति डुप्लिकेसन भए जस्तो पनि हुने रहेछ र गरेको पनि नदेख्ने भएको हुनाले अब यो चाहिँ नगरबाटै सबै वार्डहरूलाई समेटेर कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने हिसाबले त्यो छलफलहरू भएको हुनाले हामीले अलिकति पूर्व विशेष गरेर ओडामा चाहिँ पूर्वाधारको कामहरूलाई मात्रै अगाडि बढाउँ भन्ने कुराहरू आएको हुनाले अहिले केही सिलिङ घटे जस्तो देखिन्छ, तर समग्रमा सबै कार्यक्रमहरू ओडामा आउने हो भने हामीले प्राप्त गर्ने सिलिङ जति हो त्यो चाहिँ प्राप्त हुन्छ।
भनेपछि पहिले ओडाबाट यहाँहरूले काम गर्दै हुनुहुन्थ्यो, त्यही कुरा चाहिँ नगरका विषयगत शाखाले त्यही ओडामै त हो नि, होइन? उसको पनि त जाने ठाउँ भूगोल त ओडै हो, होइन? भनिसकेपछि हिजो ओडा कार्यालयबाट गर्दै गरेको काम अब विषयगत शाखाबाट चाहिँ कृषिका, शिक्षाका, स्वास्थ्यका त्यतातिरबाट गर्नुपर्ने भएकाले यता ओडामा घटेको देखिएको हो, तर आउने पैसा चाहिँ पहिलेको जति आउँछ नै भन्ने छ, होइन?
एकदमै आउँछ सर।
अध्यक्षज्यू, यहाँ अलिकति हामीले कोभिडको कुरा पनि गरौँ, यहाँको ओडाबाट विदेशतिर रहनु भएको कति जति मान्छेहरू हुनुहुन्छ होला, कति फिर्किनुभयो, कति फिर्किँदै हुनुहुन्छ, यहाँको ओडामा यो कोरोनाको अवस्था चाहिँ कस्तो छ?
हाम्रो वडामा अहिलेसम्म त्यस्तो समुदाय स्तरमै चाहिँ कोरोना सङ्क्रमित व्यक्तिहरू फेला पर्नु भएको छैन। विदेशबाट आएर क्वारेन्टाइनमा बस्नुभएको 5-6 जना जति साथीहरूलाई क्वारेन्टाइनमै कोरोना पोजिटिभ देखिएको हुनाले उहाँहरू उपचार गरेर अहिले घरमा आइसक्नु भएको अवस्था छ। ठ्याक्कै तथ्याङ्क यति नै युवाहरू विदेशमा हुनुहुन्छ भनेर तथ्याङ्क आइसकेको छैन। हामी तथ्याङ्क सङ्कलनको लागि फर्मेटहरू टोल विकास समितिहरूमा पठाएका छौँ, उहाँहरूले भर्ने क्रम जारी होला। कति युवा युवतीहरू अथवा चाहिँ मानिसहरू, वार्डका मानिसहरू वैदेशिक रोजगारमा जानुभएको छ भने ठ्याक्कै तथ्याङ्क छैन, आइसकेको छैन। यद्यपि धेरै जस्तो 50-60 जना चाहिँ जति चाहिँ विदेशबाट, इन्डियादेखि बाहेक अन्य देशहरूबाट हाम्रो वार्डमा भित्रिएको अवस्था छ अहिले।
अब आउने मान्छेहरूलाई, त्यही विदेशबाट आउनेहरूलाई उनीहरूको सिप अनुसारको काम दिनका लागि यहाँहरूले नगर स्तरीय सहकारी बनाउने भन्ने गरेको र त्यो सहकारीले चाहिँ त्यो क्षेत्रमा लगानी गर्ने भन्ने सोच्नु भएको हो?
हजुर हजुर।
अब अध्यक्षज्यू, यहाँहरूको कार्यकालको चाहिँ 22 महिना जति बाँकी छ, होइन? यो 22 महिनाको पिरियडमा हिजो गरेका प्रतिबद्धताहरू सबै पुरा गर्न सकिएला? आफैले यसो अनुमान गर्दा कति प्रतिशत जति चाहिँ हिजो चुनावमा गरेका प्रतिबद्धता पुरा गर्न सकिन्छ भन्ने यहाँलाई लागेको छ?
अब प्रतिबद्धतामा त धेरै कुराहरू, अब हामीहरूले भोट जित्नुपर्छ भन्ने हिसाबले पनि हुनसक्छ, राजनीतिक कार्यकर्ताहरूले अलिकति बढी महत्त्वकाङ्क्षी नै हुन्छ। सबै कामहरूलाई हामीले यो 5 वर्षभित्रमा समेट्छौँ भनेर जुन हिसाबले प्रतिबद्धताहरू व्यक्त गरिएको थियो, त्यो सबै प्रतिबद्धताहरू पुरा गर्न त यो 5 वर्षमा पक्कै पनि सकिँदैन। यद्यपि हामीले बोलेका र प्रतिबद्धता गरेका कुराहरू 40-45-50% पुरा हुन्छन् भन्ने हामीले आशा गरेका छौँ।
50% चाहिँ जे होस्
लगभग 50% पुरा हुन्छ।
अध्यक्षज्यू, हामी अर्जुनधारा खबरको अन्त्य अन्त्यतिर पनि छौँ, यहाँले यो रेडियो सुन्दै गर्नुहुने ओडावासी, नगरवासी, आम श्रोताहरूलाई यहाँको तर्फबाट सन्देश चाहिँ के छ?
सम्पूर्ण श्रोताहरूलाई अहिले यो एकदमै वर्षाको समय छ, हामी अलिक विपद हुने सम्भावित क्षेत्रमा बसेका छौँ। बर्सातको समयमा कतिखेर बाढी आउँछ भन्ने टुङ्गो पनि छैन, पानी ठुलो परिरहेको अवस्था छ। सम्पूर्णलाई अलिक होसियार रहेर सुरक्षित बस्न अनुरोध गर्छु र त्यस्तो कुनै ठाउँहरूमा बाढीले क्षति पुर्यायो भने तत्काल जनप्रतिनिधिहरूलाई खबर गर्न पनि अनुरोध गर्छु। र यो कोभिडको विषयमा अलि बढी हामीले अरुणधारामा धेरै सतर्कताहरू अप्नाएका पनि छौँ, तर पनि अहिले अति आवश्यक कामहरूदेखि बाहेक हामी जथाभावि नहिँडौँ, सुरक्षित बसौँ, यो कोभिडबाट चाहिँ जोगिनको लागि, यसबाट बच्नको लागि मास्क प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ, भिडभाडमा नजाउँ र सबैलाई चाहिँ यो बाढी, पहिरो, विपद, अब कोरोना पनि एक खालको महामारी विपदकै रूपमा अगाडि बढिरहेको छ, यसबाट बच्न र सुरक्षित हुनको लागि सबैलाई अनुरोध गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
धन्यवाद छ तपाईँले, तपाईँको रेडियो मार्फत हाम्रो वडामा भएका विपदसँग सम्बन्धित, अन्य विकास निर्माणसँग सम्बन्धित र महामारीसँग सम्बन्धित विषयहरूको बारेमा
जानकारी सम्पूर्ण वडावासीहरूलाई जानकारी प्रदान गर्ने अवसर प्रदान गरिदिनुभयो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
धन्यवाद छ अध्यक्षज्यू। उहाँ हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिका वडा नम्बर 4 का अध्यक्ष दुर्गा प्रसाद दाहाल। अर्जुनधारा नगरपालिका क्षेत्रमा अहिले भइरहेका कामहरूका सन्दर्भमा कुराकानी गर्दै अर्जुनधारा नगरपालिकाको वडा नम्बर 4 विभिन्न नदीहरूले घेरिएको छ, काटिएको छ र विभिन्न ठाउँमा कटान डुबानको समस्या पनि छ। मेयर उपमेयर लगायत प्रमुख प्रशासकीय अधिकृत लगायतको नगरको टोलीले पनि नगरभित्रका बाढीले विपदले परिआएका क्षतिहरूको अनुगमन गर्नुभएको छ र त्यसबाट बस्नका लागि नगरलाई बचाउनका लागि विभिन्न योजनाहरू पनि बनाइरहनु भएको छ। यसै सन्दर्भमा आजको अङ्कमा हामीले कुराकानी गरेका छौँ र अर्को हप्ताको सोमबार बिहान 8 बजे यसै गरी अर्जुनधारा नगरपालिकासँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।